यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। मुलुकको अर्थतन्त्र 4 खर्ब बढ़ेर चालू आर्थिक वर्षमा 61 खर्ब पुगेको अर्थ मन्त्रालयको तथ्याङ्क। नेपाली कंग्रेस पार्टी अनुशासन आयोगले गरेको कार्यवाही विधान विपरीत भएको डाक्टर शेखर कोइराला पक्षको आरोप। अविरल वर्षापछि आएको बाढ़ीले बागलुङको जैमिनी नगरपालिका स्थित पैयु थनथापमा करिब 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति। इजरायलद्वारा गाजामा गरेको आक्रमणमा 82 जना प्यालेस्टिनीको मृत्यु। र टी20 विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनौटमा नेपाल, जापान र कुवेत एकै समूहमा। संसदको सार्वजनिक लेखा समितिको आजको बैठकले किसानको माग अनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। यस्तै बैठकले स्थानीय पालिका मार्फत किसानलाई मल, बिउ लगायतका कृषि सामग्री वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। सरकारले अहिले स्थानीय सहकारीहरू मार्फत अनुदानको मल तथा बिउ वितरण गर्दै आएको छ। यस्तै बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समितिबाट विभिन्न समयमा भएका निर्देशनहरू, कार्यान्वयनको अवस्थाको जानकारी माग्ने तथा सांसद रामकृष्ण यादव नेतृत्वको हुलाकी राजमार्ग मधेस प्रदेश खण्डको अनुगमन उपसमितिको प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ। बैठकमा सांसदहरूले किसानलाई सहज रूपमा मल तथा बिउ उपलब्ध गराउनु पर्ने, खानेपानी तथा सिंचाई आयोजनाहरूमा स्थानीय उपभोक्ताहरूबाट हुनुपर्ने 10% लागत सहभागिताको व्यवस्था खारेज हुनुपर्ने, सिंचाई तथा खानेपानी आयोजनाहरूले सञ्चालन गर्ने डिप बोरिङ तथा लिफ्ट प्रणालीमा प्रयोग हुने विद्युत महसुलमा छूट दिनुपर्ने लगायतका धारणा राख्नु भएको थियो। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा सांसदहरूले सरकारले विपद आउनु पूर्व नै जनधनको सुरक्षामा ध्यान दिन माग गर्नुभएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले रसुवाको टिमुरेमा छिमेकी मुलुक चीनमा हिमताल फुटेर आएको बाढ़ीमा परि बेपत्ता भएकाहरूको खोजीलाई तीव्र बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले विपद पूर्व चेतावनी, उद्धार, राहत नीति कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने भन्दै जोखिमयुक्त स्थानहरूको पहिचान गरी त्यहाँका वासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्ने बताउनुभयो। जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मंगलबार बिहान रसुवा स्थित नेपाल चीन सीमामा रहेको लेहेन्दे खोलामा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। विभागले सेन्टिनेल उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढ़ी सृजना भएको जनाएको छ। विभागका बाढ़ीविद विनोद पराजुलीले सुप्रा ग्लेसियन ताल फुट्दा बाढ़ी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो। बाढ़ीविद पराजुल्लीका अनुसार यस सम्बन्धमा मित्र राष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने र आगामी दिनमा भू उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्विरहरूले थप पुष्ट्याइदिन सकिनेछ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि चीन सरकारसँग पनि समन्वय गर्नुपर्ने धारणा राख्नु भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको मनसुनजन्य विपदको लागि पूर्व तयारी र व्यवस्थापन सम्बन्धी 2082 सम्बन्धमा आज मन्त्रालयमा आयोजित छलफलमा मन्त्री खड्काले पानी परेको देखिँदैन, ताल फुटेको देखिँदैन, तर रसुवाको भोटेकोशीमा 81 ठूलो बाढ़ी आएको छ। मौसम विभागमा साइरन सिस्टम जडान भएको भए समयमै सूचना थाहा पाउन र क्षति न्यूनीकरण गर्न सकिन्थ्यो भन्नुभयो। उहाँले विपद सधैँ आउने भएकाले त्यसको पूर्व तयारीका लागि मन्त्रालय स्तरबाट एउटा समिति बनाएर अगाडि बढ़न निर्देशन समेत दिनुभयो। हिजोदेखि परिरहेको अविरल वर्षाका कारण बाढ़ी पहिरोको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय डडेलधुराले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। सम्भावित विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालयले आज विज्ञप्ति जारी गर्दै नदी तथा खोला किनार र पहिरोको जोखिम रहेका स्थानमा नजान र सतर्कता रहन आग्रह गरेको हो। अविरल वर्षाका कारण गएराती आएको बाढ़ीले बागलुङको जैमिनी नगरपालिका 9 पैयु थनथापमा करिब 1 अर्ब 4 करोड़ रूपियाँ बराबरको क्षति पुगेको छ। पैयु थनथाप 9 हुँदै बग्ने कालुङ खोला मा आएको बाढ़ीले कालुङ खोला जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुर्याएको छ। जलविद्युत आयोजना बगाउँदा झण्डै 2 करोड़ रूपियाँ बराबरको क्षति भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो। आयोजनामा क्षति पुग्दा त्यस ठाउँका 122 घर परिवार अन्धकारमा बस्न बाध्य भएका छन्। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइराला पक्षले पार्टी अनुशासन आयोगले गरेको कार्यवाही विधान विपरीत र एकतर्फी भएको आरोप लगाएको छ। नेता डाक्टर कोइरालाको सम्पर्क कार्यालयमा आज बिहान बसेको सो समूहको बैठकले पार्टी नेतामाथि भएको कार्यवाही विधान विपरीत र एकतर्फी भएकाले कार्यवाही प्रक्रिया अगाडि नबढ़ाउन सभापति शेरबहादुर देउवा समक्ष अनुरोध गर्ने निर्णय गरेको सांसद राजेन्द्र बजगाईले जानकारी दिनुभयो। मध्य प्रदेश सभाको बैठक लगातार चार दिनको अवरोधपछि सत्तारूढ़ दल तथा विपक्षी दलहरू बीच बजेट सम्बन्धमा छानबिन गर्नका लागि कार्यदल बनाउने सहमति भएपछि आजदेखि सुचारू भएको छ। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सतीश कुमार सिंहले आगामी आर्थिक वर्ष 2082-83 बजेटमा उठेको गुनासोको सम्बोधनका लागि सहमति अनुसार 6 सदस्य संसदीय छानबिन समिति बनाइने बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त
रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारण सभा बैठकले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका 89,191 विद्यार्थीहरू सहितको 63 ग्रेस लिस्ट पारित गरेको छ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालवाटारमा आज सम्पन्न बैठकले रजिस्ट्रार प्राध्यापक डाक्टर केदार प्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिस्ट पारित गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पतालले आफ्नो उपकरणको अवस्थाबारे अडिट गरेर मन्त्रालयलाई बुझाउन निर्देशन दिएको छ। मन्त्रालयले अस्पतालहरूसँग भएका उपकरण र अवस्थाबारे यकिन विवरण नभएको भन्दै सबै संघीय अस्पतालहरूमा अनिवार्य रूपमा मेडिकल उपकरणको अडिट गर्ने अनिवार्य गर्ने निर्णय समेत गरेको छ। यस व्यवस्थाले उपकरणको सुरक्षा तथा मरमत गर्नुपर्ने भए सो सम्बन्धी जानकारी मन्त्रालयले प्राप्त गर्ने र यसले अभिलेख व्यवस्थापन सहज हुने मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डाक्टर सरोज शर्माले बताउनुभयो। साल्ट ट्रेडिङ कर्पोरेशनका संस्थापक स्वर्गीय हेमबहादुर मल्लको सम्मानमा स्थापना गरिएको हेमबहादुर मल्ल सम्मान 2080 पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको छ। नेपाल जनप्रशासन संघ र कर्पोरेशनले संयुक्त रूपमा आज आयोजना गरेको कार्यक्रममा प्रधान न्यायाधीश प्रकाश मानसिंह रावतले उहाँलाई 2,00,000 रूपियाँ सहित सम्मान प्रदान गर्नुभएको हो। त्यस अवसरमा प्रधान न्यायाधीश रावतले विधिको शासन, न्यायिक अक्षुणता, स्वतन्त्र न्यायपालिका र मानव अधिकारका क्षेत्रमा श्रेष्ठले दिनुभएको योगदान स्मरणीय रहेको बताउनुभयो। इजरायली आक्रमणमा परि गाजा क्षेत्रमा कम्तीमा 82 जनाको मृत्यु भएको छ। घटनामा 8 बालबालिका समेत मारिएका गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ। हमासले कतारमा युद्धविराम वार्ताको एक हिस्साका रूपमा 10 इजरायली बन्दकलाई रिहा गर्न इच्छुक रहेको घोषणा गरेको केही घण्टापछि नै इजरायली आक्रमण भएको थियो। इजरायली सेनाबाट भने तत्काल कुनै टिप्पणी आएको छैन। यसैबीच इन्धन अभावका कारण गाजाका अस्पतालहरूमा रहेका करिब 100 शिशु र डायलासिस गर्नुपर्ने करिब 350 बिरामीहरूको ज्यान जोखिममा रहेको अस्पतालका चिकित्सकहरूले बताएका छन्। दक्षिण कोरियाको एक अदालतले आज पूर्व राष्ट्रपति युन सुक योलको डिसेम्बरमा संक्षिप्त मार्शल ल लगाउने कार्यसँग सम्बन्धित अभियोगमा नयाँ गिरफ्तारीलाई अनुमोदन गरेको छ। उहाँले प्रमाण नष्ट गर्ने जोखिम रहेको विशेष अभियोजकको दावी स्वीकार गर्दै अदालतले नयाँ गिरफ्तारीलाई अनुमोदन गरेको हो। सियोल केन्द्रीय जिल्ला अदालतले जारी गरेको गिरफ्तारी वारेन्टले मार्चमा रिहा भएको 4 महिनापछि युनलाई राजधानी नजिकैको हिरासत केन्द्रमा फिर्ता पठाइएको छ। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
एक वर्षमा मुलुकको अर्थतन्त्र 4 खर्बले बढ़ेको छ। अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 57 खर्ब रहेको मुलुकको अर्थतन्त्र 4 खर्बले बढ़ेर चालू आर्थिक वर्षमा 61 खर्ब पुगेको छ। यस्तै राजस्व पनि एक वर्षको अवधिमा 1 खर्ब 8 अर्बले बढ़ेको छ भने पुँजीगत खर्चमा समेत गत वर्षको भन्दा 36 अर्बले वृद्धि भएको छ। यस्तै रेमिट्यान्समा 15.5% वृद्धि भएको छ। निर्यात 77.8% वृद्धि भएको र आयात 13.1% वृद्धि भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। मुलुकभित्र लगानी मैत्री वातावरण बन्दै गएको, निजी क्षेत्रका गुनासा तथा मागहरू सुनवाई र आत्मविश्वास वृद्धि भएको पनि अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानले गत मंगलबार बिहान चीनको तिब्बतदेखि नेपाल प्रवेश गर्ने लेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढ़ीले क्षतिग्रस्त संरचनाको पुनः निर्माण गरी विद्युत उत्पादन र प्रसारणको व्यवस्था मिलाउन आग्रह गरेको छ। इप्पानले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै पुनः निर्माणमा अत्यावश्यक नीतिगत र प्रक्रियागत सहजीकरण गरी विद्युत उत्पादन र प्रसारण हुने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो। बाढ़ीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा सम्पन्न भइसकेका नेपालतर्फका 10 भन्दा बढ़ी जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढ़ीका कारण 111 मेगावाट क्षमताको रसुवागढ़ी जल विद्युत, 60 मेगावाटको त्रिशुली 3A जल विद्युत, 25 मेगावाटको त्रिशुली जल विद्युत केन्द्र, 22 मेगावाटको चिलिमे जल विद्युत, 14 मेगावाटको माथिल्लो मैलुङ, 14 मेगावाटकै देवीघाट जल विद्युत परियोजना र 5 मेगावाटको मैलुङ खोला जल विद्युतको उत्पादन बन्द भएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताउनुभयो। यस साताको शेयर कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक 25.89 अंकले बढ़ेर 2731.80 बिन्दुमा पुगेको छ। नेप्सेसँगै बिहिबार कारोबार रकम पनि बढ़ेको छ। बुधबार करिब 7.5 अर्बको शेयर कारोबार भएकोमा बिहिबार 9.68 अर्ब बढ़ीको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बिहिबार बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक 3.02% बढ़ेको छ।
अब खेल समाचार अजय बमबाट।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लीग एनपीएल का विषयमा राजनीतिक भइरहेको भन्दै नरोकिने बताउनु भएको छ। नेशनल हाई पर्फर्मेन्स सेन्टर एण्ड स्पोर्ट साइन्स ल्याबको बिहिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा राजनीतिक भइरहेको बताउँदै एनपीएलको तयारी तीव्र बनाउन निर्देशन पनि दिनुभयो। पछिल्लो समय एनपीएललाई लिएर राष्ट्रिय खेलकुद परिषद राखेपर नेपाल क्रिकेट संघ क्यानबीच विवाद छ। एनपीएलको हिसाब किताब पारदर्शी नदेखिएको भन्दै दुई निकाय बीच विवाद भइरहेको छ। टी20 विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनौटमा नेपाल र कुवेत एकै समूहमा परेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बिहिबार जारी गरेको समूह विभाजनमा नेपाल र कुवेत एकै समूहमा रहेका हुन्। प्रतियोगितामा सहभागी रहने 9 टोलीलाई 3 समूहमा विभाजन गरिएको छ। समूह बीमा नेपाल र कुवेतका साथ जापान रहेको छ। समूह एमा यूएई, मलेसिया र कतार छन्। हरेक समूहका शीर्ष 2 टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सका शीर्ष 3 टोलीले विश्वकपमा स्थान बनाउनेछन्। विश्वकप एसिया तथा पूर्वी एसिया छनौट अक्टोबर 10-17 आयोजना हुनेछ। आईसीसीका अनुसार समूह चरणको खेल 8-10 अक्टोबरसम्म तथा सुपर सिक्सको खेल 12-17 अक्टोबरसम्म आयोजना हुनेछ। नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको फिफा वरियता खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियताको सूचीमा नेपाली टोली 1 स्थान तल झरेको हो। हाल नेपाली टोली 176 स्थानमा छ। गत महिना नेपालले 2 अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो। दुवै खेलमा नेपालले जित हासिल गर्न सकेको थिएन। हङकङ विरूद्धको मैत्रीपूर्ण खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो भने एएफसी एसियन कप छनौट प्रतियोगिताको तेस्रो चरणको खेलमा लाओससँग 2-1 गोलको पराजय बेहोरेको थियो। नेपाललाई पराजित गरेको लाओस पनि 5 स्थानमाथि उक्लिएको छ। दक्षिण एसियाली फुटबलमा भारत सबैभन्दा माथि छ। भारत 133 स्थानमा छ। दक्षिण अमेरिकी राष्ट्र विश्वकप विजेता अर्जेन्टिना वरिताको शीर्ष स्थानमा छ। त्यस्तै स्पेन, फ्रान्स, इङ्ल्याण्ड र ब्राजिल क्रमशः 2, 3, 4, 5 स्थानमा छन्।
अब मौसम। आगामी 24 घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाड़ी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकको अर्थतन्त्र 4 खर्ब बढ़ेर चालू आर्थिक वर्षमा 61 खर्ब पुगेको अर्थ मन्त्रालयको तथ्याङ्क। नेपाली कंग्रेस पार्टी अनुशासन आयोगले गरेको कार्यवाही विधान विपरीत भएको डाक्टर शेखर कोइराला पक्षको आरोप। अविरल वर्षापछि आएको बाढ़ीले बागलुङको जयमिनी नगरपालिका स्थित पैयु थन्थापमा करिब 1 अर्ब रूपियाँ भन्दा बढ़ेको क्षति। इजरायलद्वारा गाजामा गरेको आक्रमणमा 82 जना प्यालेस्टिनीको मृत्यु। र टी20 विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनौटमा नेपाल, जापान र कुवेत एकै समूहमा। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।